रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच विभिन्न 4 समझदारी पत्रमा हस्ताक्षर। विकासको आवश्यकता परिपूर्ति गर्न नेपालको जलविद्युत र बंगलादेशको प्राकृतिक ग्यास महत्वपूर्ण साधन बन्न सक्ने राष्ट्रपति भण्डारीको भनाई। पार्टी हित विपरीत गतिविधि गरेको भन्दै सत्तारूढ़ नेकपा एमालेद्वारा वरिष्ठ नेता माधव कुमार नेपालसहित 4 नेतासँग स्पष्टीकरण माग। पुर्खाले आर्जन गरेको ज्ञान सिप र स्रोतलाई नयाँ उचाइमा लैजाने गरी काम गर्न बालबालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सुझाव। कोरोना संक्रमण फेरि बढ़न सक्ने देखिएपछि रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन र बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार गरी दक्षिणी नाइजरमा कम्तीमा 137 जनाको हत्या। समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल बंगलादेश र भारतबीचको त्रिपक्षीय सहयोगलाई सुदृढ़ पार्नु आवश्यक रहेको बताउनु भएको छ। बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म शतवार्षिकीका अवसरमा ढाकास्थित नेशनल परेड स्क्वायरमा आयोजित नेपाल बंगलादेश सम्बन्ध र बंगबन्धुको जन्म शतवार्षिकी समारोहलाई विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले विकासको आवश्यकता परिपूर्ति गर्न नेपालको जलविद्युत र बंगलादेशको प्राकृतिक ग्यास महत्वपूर्ण साधन बन्न सक्ने बताउनुभयो। दुवै देशले यसअघि नै ऊर्जा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिसकेकाले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल, पर्यटन, शिक्षा, संस्कृति एवं जनस्तरको सम्बन्ध वृद्धि गरी आपसी सहकार्य र सहयोगलाई विस्तार गर्न राष्ट्रपति भण्डारीले आह्वान गर्नुभयो। राष्ट्रपति भण्डारीले व्यापार अडचनको निवारण त्यसै गरी पूर्वाधारको विकास एवं सहज बजार पहुँचले व्यापार सम्बन्धलाई उल्लेख्य रूपमा बढ़ाउन सक्ने उल्लेख गर्नुहुँदै दुवै देशलाई लाभदायी हुने गरी व्यापार घाटा न्यूनीकरण गर्दै लैजानुपर्नेमा जोड़ दिनुभयो। त्यसक्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाल र बंगलादेश दुवै मध्यम आय भएको मुलुकमा एकैसाथ स्तरोन्नति हुन लागेकोमा खुशी व्यक्त गर्नुहुँदै आफ्नो देशको स्वतन्त्रताको आन्दोलनमा भएको नेपालको स्वभावप्रति धन्यवाद ज्ञापन गर्नुभयो। बंगलादेश स्वतन्त्र मुलुक भएपछि मान्यता दिने मध्ये नेपाल एक अग्रणी मुलुक भएकाले पनि आफूहरू नेपालप्रति सधैँ ऋणी रहेको उहाँले बताउनुभयो। नेपाल र बंगलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षको उपस्थितिमा हिजो विभिन्न 4 विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी मोहम्मद अब्दुल हमिदको उपस्थितिमा बंगलादेशको राष्ट्रपति भवन बंगबन्धुमा पर्यटन सहयोग, सरसफाई, सांस्कृतिक आदान प्रदान र रोहणपुर सिंहबाद रेलमार्ग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजकीय भ्रमणमा जानुभएकाले उहाँको अनुपस्थितिमा उहाँबाट सम्पादन हुने काम नेपालको संविधान बमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने गरी व्यवस्था मिलाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणाका क्रममा 2 भ्रमणमा ढाकामा हुनुहुन्छ। सत्तारूढ़ नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालसहित 4 नेतालाई पार्टीहित विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरण सोधेको छ। नेता भीमबहादुर रावल, सुरेन्द्र प्रसाद पाण्डे र घनश्याम भूषाल लगायतलाई पार्टीहित विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरणका लागि हिजो पत्र पठाइएको एमाले कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार महासचिव ईश्वर पोखरेलले 4 नेतालाई स्पष्टीकरण सोधी पत्र पठाउनु भएको छ। यही चैत्र 7 बसेको एमाले केन्द्रीय समितिको बैठकले पार्टीहित विपरीतका गतिविधि गरेको जनाउँदै ती नेता स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उहाँहरू 4 3 लिखित जवाब पठाउन भनिएको उहाँले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई पुर्खाद्वारा आर्जित ज्ञान सिप र स्रोत लाई नयाँ उचाइमा लैजाने गरी काम गर्न सुझाव दिनुभएको छ। बालबालिका सम्बन्धी 10 रणनीतिले सम्बोधन गर्नुपर्ने समस्या र आफ्ना सुझाव दिनका लागि देशका विभिन्न भागबाट प्रधानमन्त्री निवास बालुवाटार पुगेका बालबालिकालाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले बालबालिकालाई पुर्खाको योगदान सम्झन, त्यसबारे बुझ्न र त्यसमा थप योगदान गर्न तत्पर रहन सुझाव दिनुभयो। नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेसले सरकारको नेतृत्व गर्न अझै परिपक्व स्थिति भइ नसकेको बताउनु भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हिजो संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै नेता लेखकले स्थिति परिपक्व भएको अवस्थामा मात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउनुभयो। सरकारले राष्ट्रिय रणनीति तय गरी एफएम रेडियोहरूको फ्रिक्वेन्सी वितरणलाई व्यवस्थित गर्न लागेको जनाएको छ। सामुदायिक रेडियो प्रसारक संघको 20 स्थापना दिवसका अवसरमा काठमाडौँमा हिजो आयोजित नीतिगत बहस कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सरकारले विज्ञहरूसँग छलफल गरी पहिलो पटक फ्रिक्वेन्सी वितरणलाई व्यवस्थित र पारदर्शी बनाउने प्रक्रिया अगाडि बढ़ाएको र चाँडै नै त्यसलाई सार्वजनिक गरिने जानकारी दिनुभयो। संचार मन्त्री गुरूङले एफएम रेडियोको नयाँ अनुमति पत्रको वितरण र नवीकरणलाई अनलाइनबाटै गर्न सकिने गरी व्यवस्था गर्न लागि जानकारी पनि दिनुभयो।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले COVID-19 को संक्रमण बढ़ने देखिएपछि त्यसलाई ध्यानमा राखेर रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भारतमा संक्रमण बढ़िरहेकाले नेपालमा पनि बढ़न सक्ने जोखिमलाई दृष्टिगत गर्दै संक्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालय मातहतका सबै कार्यालयलाई निर्देशन दिएको जानकारी दिनुभयो। मन्त्रालयले सातवटै प्रदेशस्थित स्वास्थ्य निर्देशनालय, संघीय प्रादेशिक कार्यालय, स्वास्थ्यसँग सम्बन्धित संघ संस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र भारतबाट प्रवेश गर्ने नाकामा रहेका सहायता कक्षमा ज्वरो आएका यात्रुको मलेरियाको आरडीटी परीक्षण गर्न र COVID-19 को एन्टिजेन परीक्षण गर्न निर्देशन दिएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। नेपालमा हिजो थप 150 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै हिजो 900 जना कोरोना भाइरसका संक्रमित निको भएका छन् भने कोरोना संक्रमणका कारण हिजो थप 3 जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दाङमा स्कूल बस दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। तुलसीपुर स्थित ज्ञान ज्योति सेकेण्डरी स्कूलको RA-K-433 नम्बरको बस तुलसीपुर उपमहानगरपालिका 15 को सरैया डाँडा चोकमा दुर्घटनामा पर्दा तुलसीपुर उपमहानगरपालिका 16 निवासी 19 वर्षीय सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो। दुर्घटनामा 22 जना विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये 5 जनालाई थप उपचारका लागि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विभिन्न भाषाभाषीको समाचार सम्प्रेषणलाई आवश्यक समन्वय गरी व्यवस्थित बनाउन सरकार लागेको बताउनु भएको छ। राष्ट्रिय सूचना आयोगले हिजो काठमाडौँमा आयोजना गरेको विभिन्न भाषाका संचारकर्मीहरूसँग सूचनाको हक सम्बन्धी अन्तर्क्रियाका क्रममा मन्त्री गुरूङले गोर्खापत्र र रेडियो नेपालले शुरू गरेका विभिन्न भाषाभाषीका समाचारले सबै समुदायमा आफ्नै भाषामा नयाँ खबर पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा काठमाडौँ तराई द्रुतमार्ग फास्ट्र्याकको भौतिक प्रगति वार्षिक लक्ष्यको 18.15% मात्रै सम्पन्न भएको छ। विक्रम सम्वत 2080 को असारसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाको चौमासिक लक्ष्य प्रगतिमा भौतिकतर्फ 66%, वित्तीयतर्फ 64.9% रहेको छ। फास्ट्र्याकको निर्माण मध्ये नेपाली सेनाले कतिपय काम आन्तरिक स्रोतबाट र कतिपय ठेक्का प्रक्रिया मार्फत अगाडि बढ़ाएको छ। केही अन्तर्राष्ट्रिय प्रसंग। अफ्रिकी मुलुक नाइजरको दक्षिण पश्चिमी गाउँहरूमा मोटरसाइकलमा आएका हतियारधारीहरूले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा 137 जनाको मृत्यु भएको छ। नाइजर र मालीको सीमावर्ती क्षेत्रमा रहेका उक्त गाउँहरूमा हतियारधारीले अन्धाधुन्ध गोली चलाएको त्यहाँको स्थानीय सरकारले जनाएको छ। नाइजरका नवनिर्वाचित राष्ट्रपति मोहम्मद बाजोउमले घटनालाई कायरतापूर्ण भन्नुहुँदै संलग्नलाई कुनै पनि हालतमा नछाडिने बताउनुभयो। छिमेकी राष्ट्रहरू माली र नाइजेरियामा जारी सशस्त्र संघर्ष नाइजरमा प्रवेश गरे यता नाइजरमा हजारौंको मृत्यु भइसकेको छ भने करिब 5 लाख मानिस विस्थापित भएका छन्। पछिल्लो घटना माली र नाइजेरियाबाट भित्रिएका अलकायदा वा आईएसका आतंककारीबाट गराइएको हुन सक्ने अन्तर्राष्ट्रिय संचार संस्था अल जजिराले उल्लेख गरेको छ। बंगलादेश स्थित रोहिंग्या मुसलमानहरूका लागि बनाइएको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भीषण आग लागि भएको छ। स्थानीय काक्स बजार क्षेत्रमा बाँस र काठको सहायतामा बनाइएका शरणार्थी शिविरमा आग लागि हुँदा 1000 भन्दा बढ़ी घर जलेर नष्ट भएको छ। आगलागीका कारण केही मानिसहरूको मृत्यु भएको र कैयौं घाइते भएको बताइए पनि आधिकारिक सूचना प्राप्त हुन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ। दमकल सुरक्षाकर्मी र स्वयंसेवकको संलग्नतामा अग्नि नियन्त्रण गरिएको त्यस क्षेत्रमा 11 लाख रोहिंग्या शरणार्थी बस्ने गर्दछन्। म्यानमारबाट शरण खोज्दै आएका लाखौं रोहिंग्या बंगलादेशमा शरण लिइरहेका छन्। छिमेकी भारतमा कोरोना संक्रमण बढ़दै गएपछि रोकथाम र नियन्त्रणको प्रयास अगाडि बढ़ाइएको छ। सँग सीमा जोड़िएको उत्तर प्रदेश राज्यमा भोलिदेखि 1 साताका लागि कक्षा 8 सम्मका विद्यालयहरूमा विद्यार्थीलाई विदा दिइएको छ भने घुइँचो हुने अन्य क्रियाकलापमा कड़ाई गरिएको छ। अब मौसम। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने र अन्य भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:04 भयो भने सूर्यास्त भरे 6:17 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच विभिन्न चारवटा समझदारी पत्रमा हस्ताक्षर। विकासको आवश्यकता परिपूर्ति गर्न नेपालको जलविद्युत र बंगलादेशको प्राकृतिक ग्यास महत्वपूर्ण साधन बन्न सक्ने राष्ट्रपति भण्डारीको भनाई। पार्टी हित विपरीत गतिविधि गरेको भन्दै सत्तारूढ़ नेकपा एमालेद्वारा वरिष्ठ नेता माधव कुमार नेपालसहित चारजना नेतासँग स्पष्टीकरण माग। पुर्खाले आर्जन गरेको ज्ञान सिप र स्रोतलाई नयाँ उचाइमा लैजाने गरी काम गर्न बालबालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सुझाव। कोरोना संक्रमण फेरि बढ़न सक्ने देखिएपछि रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन माथतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन र बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार गरी दक्षिण नाइजरमा कम्तीमा 137 जनाको हत्या। बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।